नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। अर्थतन्त्रमा देखिएका चुनौतीलाई चिर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति हिजो सार्वजनिक गरेको छ। अर्थतन्त्रका बाह्य सूचक सकारात्मक भए पनि बजारमा उपभोक्ता माग नबढ्दा केही वर्षदेखि सुस्त रहेको आर्थिक गतिविधि र कर्जा माग सुधार गर्ने गरी मौद्रिक नीति ल्याइएको दावी नेपाल राष्ट्र बैंकले गरेको छ। गवर्नरमा डाक्टर नाथ पौडेल नियुक्त भएपछि ल्याइएको पहिलो मौद्रिक नीतिले शेयर बजार र घर जग्गा कारोबारलाई चलायमान बनाउन खोजेको देखिएको छ। मौद्रिक नीतिमा ब्याजदर घटाउने र कर्जाको माग बढ़ाउने नीति पनि अवलम्बन गरिएको छ। विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंक मार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख गरिएको छ। खास गरी अहिले बैंक तथा वित्तीय संस्थाले अधिक तरलताको समस्या भोगिरहेका छन्। उत्पादनमूलक क्षेत्रमा अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसकिरहेको टिप्पणी समेत हुँदै आएको छ। रोजगारी सिर्जना हुने कार्य खुम्चिँदै गएका कुराहरू पनि रहेका छन्। बैंकहरूको खराब कर्जाको बढ़ोत्तरी भइरहेको अवस्था पनि सुनिँदै आएको छ। घर जग्गा कारोबार सुस्ताएको विद्यमान अवस्था रहेको छ। यस्ता समस्यालाई सम्बोधन गर्ने गरी मौद्रिक नीतिले उद्देश्य लिएको राष्ट्र बैंकले जनाएको छ। आजको अन्तरसंवादमा हामी मौद्रिक नीतिबारे केन्द्रित भएर नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितसँग कुराकानी गर्दैछौ। प्रवक्ताज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
नमस्कार, धन्यवाद बाबुराम।
समग्रमा नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा के कस्ता व्यवस्था गरिएको छ? यस अघि भएका व्यवस्थामा अब चालू आर्थिक वर्षपछि आउने आगामी आर्थिक वर्षको लागि के कस्ता व्यवस्थाहरू कायम गरिएको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे। अलिकति तुलनात्मक हिसाबबाट पनि यहाँले भनिदिनुहुन्छ कि?
ठिक छ बाबुरामजी, यसमा हामीले यसपालि आर्थिक वर्ष 82-83 मौद्रिक नीति हिजो नेपाल राष्ट्र ब्याङ्कको सञ्चालक समितिले फाइनल गरेर जारी भइसकेको छ। हामीले अघि तपाईँले भने जस्तै अहिलेको अर्थतन्त्रको अवस्था बिस्तारै, अस्ति हामीले जेठको तथ्याङ्कहरू जारी गर्दाखेरि पनि बिस्तारै अर्थतन्त्र लयमा फर्किन थालेको देखिन्छ। यद्यपि एकदमै धेरै ल अब एकदमै धेरै बढोत्तरी भयो भन्ने पनि होइन, तर बिस्तारै लयमा फर्किरहेको छ। हामी धेरै परिसूचकहरूमा एकदमै कम्फर्टेबल पोजिसनमा छौँ। हामीसँग अहिले विदेशी विनिमय सञ्चिति एकदमै राम्रो अवस्थामा छ भने ब्याजदर निकै तल पुगेको अवस्था छ, जसले गर्दा लगानीको वातावरण बनाउनलाई हामीलाई सहज हुने वातावरण छ एकातिर। अर्कोतिर मुद्रास्फीति पनि कम भएको र तरलता पनि रहेकोले कर्जा विस्तारमा एउटा कन्फिडेन्स बिल्डअप गर्ने अवस्था रहिरहेको छ। त्यो भएर यसपालिको मौद्रिक नीतिले एउटा लचिलो स्टान्स लिएको छ। हामीले त्यसलाई सजगतापूर्वक लचिलो भनेका छौँ। यसले नेपाल सरकारले अबको आर्थिक वर्षको लागि जारी गरेको बजेटमा परिलक्षित गरेकै आर्थिक वृद्धि हासिल गर्ने हिसाबले यसले आफ्ना कार्यक्रमहरू तर्जुमा गरेको छ भने मुद्रास्फीतिलाई 5% हाराहारीमा रहने प्रक्षेपण गरेको छ। त्यस्तै अबको वर्ष कर्जा वृद्धि 12% हुने प्रक्षेपण छ, त्यो आर्थिक वृद्धि पनि त्यसलाई पनि हासिल गर्ने हिसाबले, र यतातिर विस्तृत मुद्रा प्रवाह चाहिँ 13% हाराहारीमा रहन्छ भन्ने खालको छ। र यसपालि हामीले मौद्रिक नीतिमा मन्त्री ठुल हामी सबैलाई के थाहा छ भन्दा फिस्कल पोलिसीको जस्तो यसको धेरै दायरा ठुलो वृहत हुँदैन, यसमा आफ्नै सीमित दायरा हुन्छन्। त्यो दायराभित्र नेपाल राष्ट्र ब्याङ्कले यसपालि मौद्रिक नीतिको मुख्य टुलको रूपमा ब्याजदर कोरिडोरलाई अलिकति तल झारेको छ। ब्याङ्क दरलाई 6.5% 6 झारेको छ, पोलिसी दरलाई 5.5% झारेको छ भने स्थानीय निक्षेप सुविधाको दर 3% रही आएकोमा त्यसलाई 2.75% झारेको छ। यसले थोरै ब्याजदर कोरिडोर चाहिँ तल झारेको छ। यसले के हुन्छ त भन्दा एकातिर यसले उद्देश्य तिनवटा हिसाबले सोचेको छ। एकातिर नेपाल सरकारको आन्तरिक ऋण इन्टरनल बोरोइङ भन्छ हामी, त्यसको कस्ट तल जान्छ, गभर्मेन्ट सेक्युरिटिजहरूको कस्ट थोरै तल जान्छ भने अर्कोतिर ऋणीहरूको ब्याज दर अझै कम हुने हुनाले माग बढाउन हामी सक्छौँ भन्ने छ। ऋणीहरूको माग बढाउनको लागि मौद्रिक नीतिमा अरू प्रोग्रामहरू पनि हामीले राखेका छौँ। त्यस्तै ब्याङ्कलाई पनि अर्को तेस्रो पक्षको हिसाबले ब्याङ्क तथा वित्तीय संस्थालाई पनि सोच्दाखेरि चाहिँ उनीहरूको पनि जुन अहिले ब्यालेन्स सिटमा स्ट्रेस देखिरहेछौँ हामी, निष्क्रिय कर्जाहरू बढिरहेको, कालो सूचीमा पर्ने ऋणीहरूको सङ्ख्या बढिरहेको, त्यो हिसाबले उनीहरूलाई पनि केही सहजीकरण हुने खालका प्रोग्रामहरू ल्याइएको छ। म यसमा भित्र
हुन्छ, म अर्को प्रश्न यहाँलाई गर्न चाहे, अब खास गरी अहिले बैंक तथा वित्तीय संस्थाले अधिक तरलताको समस्या भोगिरहेको अवस्था पनि रहेको छ, यो सन्दर्भमा कर्जा विस्तारका लागि अब मौद्रिक नीतिले के कस्तो व्यवस्था गरेको छ, अब के पनि भनिएको छ भने बढ्दो तरलता र त्यसै गरी घट्दो ब्याज दरको फाइदा र लाभ अब व्यावसायिक क्षेत्रले पनि लिनुपर्छ, यो एउटा अवसर पनि हो भनेर मौद्रिक नीतिको बुदा नम्बर 5 पनि त्यो विषयलाई उल्लेख गरिएको देखिएको छ। भनिसकेपछि समस्याबाट पनि एउटा लाभ लिन सकिन्छ भनेर मौद्रिक नीतिले एउटा बाटो देखाएको हो।
हो, यसमा चाहिँ हामी मैले अघि भने हामी एकदमै कम्फर्टेबल पोजिसनमा किन पनि छौँ भन्दा हामीसँग अहिले रिसोर्सेसहरू छ, हामीसँग स्रोत छ, होइन, त्यसलाई परिचालन गर्न सकियो सही समयमा सही ठाउँमा भने यो एकदमै अर्थतन्त्रले लाभ लिने बेला हो। त्यो भएर यसपालि हामीले भनौँ न जस्तै साना किसानहरूको लागि 10 लाखभन्दा कम गर्ने किसानलाई पनि कर्जा चाहिँ सहज रूपमा प्रदान गर्नुपर्ने भनेका छौँ कृषिलाई। त्यस्तै नार्कले सिफारिस गरेको बालीहरू लगाइन्छ भने त्यस्ता किसानहरूलाई पनि, किन भन्दा त्यो फसलको उत्पादन राम्रो होस् भन्ने हिसाबले नार्कले रिकमेन्डेसन गरेकै बाली लगाउनलाई प्रमोट गर्नको लागि पनि त्यस्तो कार्यक्रम पनि ल्याएका छौँ भने, राज्यले ठुलो लगानी गरेर राजमार्ग बनाएको छ, हुलाकी राजमार्ग, मध्य पहाडी लोकमार्ग, त्यो क्षेत्रमा पनि हाइवेले केही न केही व्यावसायिक क्रियाकलाप त सिर्जना गर्नु पर्यो भन्ने हिसाबले त्यहाँ पनि हामीले सहजीकरण गर्ने खालको ल्याएका छौँ। त्यस्तै जाजरकोटको भूकम्प पीडितहरूलाई रिस्ट्रक्चरिङ रिसेलिङ गर्ने खालका कुरा, होइन, त्यस्तै अब यता हाम्रो अर्थतन्त्रको कुरा गर्दा घर जग्गाको कुरा, निर्माणको कुरा, त्यसबाट आउने फरवर्ड ब्याकवर्ड लिङ्केजका कुराहरू, निर्माण सामग्री लगायतका कुराहरूमा त्यसले पनि अर्थतन्त्रलाई केही न केही चलायमान हुन्छ भन्ने हिसाबले एकातिर हामीले पहिलो घर किन्ने ऋणीहरूको 2 करोडको सीमालाई 3 करोड बनायौँ, त्यसमा 80% कर्जा लिन सक्ने व्यवस्था बनाएको छ मौद्रिक नीतिले भने, अर्कोतिर ठुला घर जग्गा परियोजना जो स्वीकृत प्राप्त गरेर घर जग्गा परियोजना बनाइरहनु भएको छ उहाँहरूलाई कुनै समस्या छ भने त्यसलाई पनि रिस्ट्रक्चरिङ गर्न सकिन्छ, त्यसलाई पुनर्तालीकरण पुनर्संरचना गर्न सकिन्छ भन्ने हिसाबले त्यो कार्यक्रम पनि ल्याएका छौँ। त्यस्तै वैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरू चाहिँ यो इन्फर्मल सेक्टरबाट कर्जा लिने भनौँ न त्यो हिसाबले उहाँहरूलाई चाहिँ वित्तीय रूपमा भार पर्ने हिसाबले गर्दा होइन, यो पनि फर्मल च्यानलबाटै लिनुपर्छ भन्ने हिसाबले वैदेशिक रोजगारीलाई पनि हामीले त्यहाँ पनि एड्रेस गर्न खोजेका छौँ। यसरी केही कार्यक्रमहरू लक्षित रूपमै यो सेक्टरमा कर्जा गइदिए हुन्थ्यो भन्ने हिसाबले छ भने केही कुराहरू चाहिँ हामीले पुनरावलोकन गरेर त्यसपछि ल्याउँछौँ भनेका छौँ। जस्तै चालू पुँजी कर्जाको मार्गदर्शनको कुरा गर्दा यसलाई चाहिँ क्षेत्रगत रूपमा पुनरावलोकन गर्ने कुरा सोचेको छ। त्यस्तै ऊर्जाको क्षेत्रमा ऊर्जालाई प्रदान गरेको कर्जाहरूको चाहिँ ब्याज पुँजीकरण सम्बन्धमा पुनरावलोकन गर्ने कुरा भएको छ। त्यस्तै ब्याङ्क तथा वित्तीय संस्थाको अहिले भइरहेको निष्क्रिय कर्जा वा सम्पत्तिको गुणस्तरको पनि हामी रिभ्यू गर्छौँ भनेका छौँ भने हायर पर्चेज प्रदान गर्ने संस्थाहरूको पनि नीति रिभ्यू गर्ने कुरा छ र व्यवसायीलाई पनि हुने ब्याङ्करलाई पनि हुने हिसाबले जुन आधार दर गणनाको हिसाबले त्यो पनि हामी रिभ्यू गर्छौँ भनेका छौँ र कर्जा अब भनौँ न हामी कहाँ चाहिँ क्रेडिट स्कोर जुन व्यक्तिको क्रेडिट स्कोरलाई त्यति प्रयोगमा ल्याइएको छैन त्यो क्रेडिट स्कोरको आधारमा पनि कर्जा दिनुपर्ने कुरालाई पनि हामीले यसपालि रिभ्यू गर्छौँ भनेका छौँ र सँगसँगै निर्देशित कर्जाका जुन कार्यक्रमहरू छन् ती कार्यक्रमहरूलाई पनि एकचोटि यिनीहरूको प्रभाव र अहिलेसम्म के भयो त भन्ने हिसाबले त्यसलाई फेरि हामी एकचोटि पुनर्मूल्याङ्कन गर्छौँ, पुनरावलोकन गर्छौँ भनेका छौँ र थप कर्जा विस्तार गर्दा जोखिममा हेर्नु पर्यो, होइन, जोखिममा आधारित हुनु पर्यो भन्ने त एकातिर त छँदैछ भने त्यो कर्जाको वर्गीकरण र त्यसमा छुट्याउनु पर्ने कर्जा नोक्सानी व्यवस्थाको अहिलेको विद्यमान व्यवस्थालाई पनि हामीले फेरि पुनरावलोकन गर्छौँ भनेका छौँ। यसरी विभिन्न कोणबाट माग कर्जाको माग सिर्जना गर्न सकियो भने हामीसँग भएको अहिलेको यो रिसोर्सेसलाई पनि युज गर्न सकिने र अर्थतन्त्रले त्यसलाई लाभ लिन सक्ने हिसाबले कार्यक्रमहरू आएका छन्।
कर्जा प्रवाहमा सहजीकरण हुन सक्यो भने पक्कै पनि उत्पादनमूलक र रोजगारी वृद्धि हुने अवस्था पनि रहन सक्छ होला। यही सन्दर्भमा मैले यहाँलाई अर्को जिज्ञासा राख्न चाहे। अब आगामी आर्थिक वर्ष निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि 12% हुने प्रक्षेपण जुन गरिएको छ, अहिले समस्याका रूपमा के पनि दर्शाइएको छ भने अब खास गरी बैंक तथा वित्तीय संस्थाहरूले अधिक तरलता चाहिँ झेलिरहेका छन्, समस्या भोगिरहेका छन्। तर व्यावसायिक क्षेत्रबाट निजी क्षेत्रबाट उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न सकेन भनेर सर्वत्र चिन्ता र चासो पनि व्यक्त भइरहेको छ। तर आगामी आर्थिक वर्षका लागि जुन लक्ष्य अथवा प्रक्षेपण गरिएको छ यो आफैमा चुनौतीपूर्ण त छँदैछ, तर कर्जा विस्तारमा सहज रूपले अगाडि बढ्नका लागि जुन लक्ष्य तय भएको छ यसका चुनौतीहरू के छन् र जुन राष्ट्र बैंकले जुन नीति अवलम्बन गरेको छ यसले सफलता पाउला त?
यसमा हामी सफल हुन्छौँ भन्ने नै आकलन छ हाम्रो त, र चुनौतीहरू त सधैँ एक हिसाबले अर्थतन्त्रमा रहि नै राख्छ, किनभने यो माग आपूर्ति केही अपेक्षा केही अनुमान मैले गर्ने व्यवसायले भोलि के गर्ला भन्ने कुराहरू पनि हुँदो रहेछ भने केही नवीन अवधारणाहरू व्यावसायिक रूपमै पनि सफल नभइदिने पनि हुन्छ, त्यसले गर्दा पनि विभिन्न कोणबाट सोच्नुपर्ने हुन्छ। तर अहिले हामीले ल्याएका कार्यक्रमहरूबाट र पछिल्लो समय हिजोबाटै पनि निजी क्षेत्रको रेस्पोन्सेसहरू र अरू अरू व्यवसायहरूसँग हामीले गरेका छलफलहरूबाट पनि उहाँहरू उत्साहित हुनुभएको छ, यसले केही माग सिर्जना गर्नुपर्छ भन्ने हामीलाई लाग्छ। र त्यो माग सिर्जना हुने खालको अवस्था आयो भने अर्थतन्त्र चलायमान हुनु नै पर्छ, र हामीले छोटो समयमा केही माग सिर्जना गर्ने कुराहरू पनि गऱ्यौँ भने लामो समयमा यसले प्रभाव पार्ने, जस्तै मैले अघि भनिहालेँ आधार दरको गणनालाई पनि हामी पुनरावलोकन गर्ने, त्यस्तै भनौँ न ब्याङ्कहरूले गर्ने जुन अहिले सम्पत्तिको गुणस्तरमा च्यालेन्ज देखिरहेछ, निष्क्रिय कर्जा बढिरहेको छ र त्यो सम्पत्तिको व्यवस्थापन गर्नलाई हामीलाई सम्पत्ति व्यवस्थापन कम्पनी एसेट म्यानेजमेन्ट कम्पनी चाहिन्छ भन्ने हिसाबले त्यो सहजीकरण गर्नलाई पनि यसले हामी त्यसमा पूर्वाधार बनाउने कुरा गरेको छ। अर्कोतिर पुँजी वृद्धिले पुँजीतिर चाप परेको छ हामीलाई भन्ने हिसाबले पनि राष्ट्र ब्याङ्कले अहिले पुँजी बढाउने कुरालाई पनि पुनरावलोकन गर्ने भनेको छ भने जुन उनीहरूको गैर ब्याङ्किङ सम्पत्तिबाट बसिरहेको त्यो प्रोभिजनलाई पनि पुँजीमा गणना गर्न दिने, यसरी कहिलेकाहीँ कस्तो हुन्छ भने माग सिर्जना गर्नको लागि हामीले भएका कन्स्ट्रेन्टहरूलाई हटाइदिन खोजेका छौँ र त्यसले चाहिँ एउटा कन्फिडेन्स बिल्डअप गर्यो र व्यवसायहरूलाई पनि होइन अब चाहिँ राइट टाइम हो, किन ब्याज दर यति तल छ, यति तल ब्याज दर हुँदाखेरि व्यवसाय सुरु गरियो भने पक्कै त्यो दिगो रूपमा गर्न सकिन्छ भन्ने एउटा छँदैछ। त्यहाँमाथि अब ब्याङ्क तथा वित्तीय संस्थाहरूले पनि कर्जा सिर्जना गर्न सक्ने जुन हिजोका ती ब्यारियरहरू थिए त्यसलाई हामीले हटाउन प्रयास गरिरहेका छौँ र त्यसले गर्दा हामीले प्रक्षेपण गरेको 12% हाराहारीमा हामी लक्ष्य पूरा गर्छौँ भन्ने नै हाम्रो अनुमान छ।
कर्जाका कारोबारलाई पनि सहजीकरण गर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ भनेर पनि भनिएको छ। अब मैले एउटा थप प्रसंग यहाँ के पनि जोड्न चाहे भने विगतमा आयात र निर्यातको अवस्थाले गर्दा राजस्व संकलनमा पनि सोही अनुसारको प्रभाव पर्ने देखिन्थ्यो, तर पछिल्लो समय बजारमा माग नै कम भएका कारणले आयात पनि अपेक्षित नभएको र निर्यात पनि सोही अनुसार हुन नसकेका भन्ने कुराहरू पनि छन्। फेरि विगतमा घर जग्गा सम्बन्धमा केही कडा को नीति अवलम्बन गरिएको थियो, कता कति के पनि चर्चा विश्लेषण र आलोचना भइरहेको छ भने राजस्व संकलनको दायरा खुम्चिँदै गइसकेपछि वैकल्पिक बाटोहरूको खोजी गर्ने क्रममा अब घर जग्गामा लचिलो नीति अवलम्बन गर्नै पर्ने हुन्छ, किनभने विभिन्न तरिकाबाट अब भनौँ हाम्रो आर्थिक चलायमानतालाई पनि अगाडि बढ़ाउनु पर्छ भन्ने सन्दर्भलाई पनि उल्लेख गरिएको छ। यो विषय यो टिप्पणीलाई राष्ट्र बैंकले कसरी हेरेको छ? एकै खालको स्थिर नीति घर जग्गामा भएन भन्ने पनि छ, त्यसै गरी शेयर बजारका कुराहरू पनि यसमा जोडिएका छन्। घर जग्गा र शेयर बजारको सवालमा अझै लचिलो नीति अवलम्बन गरिएको हो,
थोरै लचिलो नीति अवलम्बन गरिएको हो, यसले छोटो समयमा केही माग सिर्जना गर्छ र थोरै चलायमान बनाउँछ, कन्फिडेन्स बढाइदिनुपर्ने हुँदो रहेछ। जस्तै हामीले पहिलो घर कर्जा भन्यो, पहिलो घर कर्जा चाहिँ व्यक्तिको फर्स्ट होमलाई चाहिँ संसारभर नै हामीले हेऱ्यौँ भने त्यहाँ केही न केही प्रोटेक्सन हुन्छ, किन उसको त्यो सेल्टर उसले पाउने आफ्नो बासको लागि केही व्यवस्था गर्न सकोस् भनेर उसलाई इनेबल पनि गर्नुपर्ने भयो होइन, त्यो हिसाबले हामीले पहिलो घर कर्जालाई चाहिँ थोरै रिल्याक्स गर्यौँ। तर अर्कोतिर नेपाल सरकारको स्वीकृति लिएर ठुला परियोजनाहरूमा कसैले लगानी गरिरहनु भएको छ भने हाम्रो फेरि कस्तो छ संरचना प्रश्न भने बाबुरामजी, फरवर्ड लिङ्गेज र ब्याकवर्ड लिङ्गेज सबै हेर्दाखेरि निर्माण सामग्रीमा पनि थुप्रै लगानी छ, निर्माण व्यवसायमा पनि थुप्रै लगानी छ, त्यो हिसाबले त्यो सेक्टर चाहिँ हामीले ओभरलुक गरेर यसलाई चाहिँ अहिले वर्षा नगरौँ भन्न नै सकिँदैन। त्यसले केही न केही माग कन्फिडेन्समा काम गर्छ। त्यो भएर घर जग्गामा त्यस्तो ठुलो समस्या भइरहेको छ भने त्यो ठुलो परियोजनालाई पनि पुनर्संरचना र पुनर्चालीकरण गर्ने हिसाबले पनि ल है, अब चाहिँ तपाईँहरूको लगानी चाहिँ केही हिसाबले सुरक्षित हुनसक्छ, यसमा तपाईँ अझै काम गर्न सक्नुहुन्छ भन्ने हिसाबले एउटा मेसेज त्यहाँबाट पनि जान सक्छ भन्ने। जो घर किन्नको लागि अब अहिले घरको मूल्य हेर्दाखेरि पनि 3 करोडको कर्जालाई हामीले यो खोलियो भने केही न केही माग सिर्जना हुन्छ र त्यसले फरवर्ड लिङ्केज ब्याकवर्ड लिङ्केज अलिकति काम गर्छ भन्ने हो। र तपाईँले अघि भन्नुभएको जस्तै एउटा हाम्रो कन्फिडेन्स बिल्डअप गर्ने एउटा आधार हो आफ्नो अर्थतन्त्रको बिहेभियर अनुसारका यी सर्ट टर्मलाई लिने टुलहरू। र अघि तपाईँले भने जस्तो सेयर बजारको लागि पनि केही भएको छ, जुन हिजो लिमिट थियो 15 करोडको त्यसलाई हामीले 25 करोड भनेका छौँ। यसरी अर्थतन्त्रलाई चलामान बनाउनलाई छोटो समयका लागि यी कुराहरू ल्याइन्छन्।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले मौद्रिक नीतिबारे केन्द्रित भएर नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अझै पनि ब्याजदर घटाउने र कर्जा विस्तारमा सुधार गर्ने कुरालाई अब प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। अब ब्याजदर नै अति कम मा पुर्याउँदा, कम बिन्दुमा पुग्दा अब फेरि निक्षेपमा संकलनमा पनि केही असर पर्ने हो कि भन्ने अर्कोतर्फ चिन्ता पनि रहेको छ। कतिपयले के पनि भन्नु भएको छ भने बैंक तथा वित्तीय संस्थाले निक्षेप राखे बापत अति नै कम अथवा न्यून बिन्दुमा निक्षेपको ब्याज दिँदाखेरि अब पैसा अथवा रकम अन्यत्र जाने सम्भावना पनि हुने, व्यक्ति व्यक्तिको कारोबार बढ्ने, त्यसै गरी सहकारीतर्फ जाने हो कि अथवा बैंक तथा वित्तीय प्रणालीमा जुन निक्षेप संकलनको अहिलेको अवस्था छ त्यसमा केही खस्कने हो कि भनेर टिप्पणी पनि गरिरहेको अवस्था छ। राष्ट्र बैंकले पक्कै पनि यसमा सजगता र संवेदनशीलता पनि अप्नाएको छ होला। निक्षेप र जुन यो कर्जा प्रवाहको सन्तुलनमा अब राष्ट्र बैंक कसरी अगाडि बढ्छ?
बाबाजी, यो चाहिँ कस्तो छ भने केही विरोधाभासहरू हामी सुनिरहेकै छौँ। एउटा चाहिँ ब्याज दर तल गयो भने इन्फर्मल सेक्टरमा, जुन तपाईँलाई अघि भन्नुभएको छ, इन्फर्मल सेक्टरमा पो जान्छ कि भन्ने कुरा चाहिँ आफैमा त्यो विरोधाभास छ। किन म फर्मल च्यानलबाटै ब्याङ्क तथा वित्तीय संस्थाबाटै कम ब्याज दरमा कारोबार गर्न सकिरहेको छु भने म महँगो ब्याज दरमा इन्फर्मल सेक्टरमा ऋण लिन पक्कै जान्न होला, एउटा कुरा। अर्को चाहिँ हाम्रो निक्षेपको बिहेभियर कस्तो छ, रिसोर्सेसको बिहेभियर कस्तो छ भन्ने पनि हामीले हेर्छौँ। हामी पहिला त क्यापिटल एकाउन्ट कन्भर्टिबिलिटी भन्छौँ, हाम्रो पुँजी खाताहरू परिवर्तन छैनन्, त्यसले गर्दा हाम्रो ब्याज दर उतार चढाव हुने बित्तिकै हामी कहाँ स्रोतहरू आइहाल्ने र गइहाल्ने खालको प्रवृत्ति, त्यो खालको हामीले अहिले अहिले जुन भनिरहेका छौँ त्यस्तो खालको छैन हाम्रो प्रवृत्ति। त्यसले गर्दाखेरि एउटा हामी त्यसमा एकदमै सजग छौँ र वाचफुल छौँ, राष्ट्र ब्याङ्क त्यो हेरिरहेकै हुन्छ। अर्कोतर्फ हामीले अहिले घटाएको ब्याजदरको कोरिडोर जम्मा 25 बेसिस पोइन्टमा तल आएको छ, 0.25% मात्रै तल आएको भएर यो एकदमै अब क्यापिटल फ्लाइट भइहाल्छ, यो बाहिर गइहाल्छ, पैसाहरू फर्मल च्यानलमा अब पैसा रहँदैन होला भन्ने जोखिम त्यति ठुलो देखिँदैन। हामी त्यसलाई हामीले कसरी पनि हेरिरहेका छौँ भने हामीले इफेक्टिभ रेटलाई पोजिटिभ राख्न खोजिरहेका छौँ, इन्फ्लेसन तल छ र अहिले हामीले टार्गेट गर्न खोजेको पोलिसी रेटको हाराहारीमा जुन ब्याज दर टार्गेट गर्न खोज्छ त्यसले गर्दा ब्याज दरलाई त्यो नेगेटिभ हुन दिँदैन, नकारात्मक हुन दिँदैन, इफेक्टिभ रेटलाई पोजिटिभ नै राखिराख्छ। र क्यापिटल फ्लाइटको क्यापिटल एकाउन्ट कन्भर्टेबिलिटी नभए भएर त्यसरी पुँजी चाहिँ बाहिर गइहाल्छ भन्ने कुरामा पनि हामी सजग छौँ। र इन्फर्मल सेक्टरमा जान्छ कि भन्नेतिर अघि तपाईँले भन्नुभएको छ, हामी त्यसलाई त क्लोजली वाच गरिरहेकै हुन्छौँ र हामीले के पनि बिर्सनु हुँदैन भने नेपाल राष्ट्र ब्याङ्कले मौद्रिक नीतिलाई हरेक 3 महिनामा रिभ्यू गर्छ र आवश्यकता अनुसार आफ्ना मौद्रिक उपकरणहरू यसले चलाइहाल्छ। त्यो भएर त्यो खालको जोखिम हामी वाचफुल छौँ बाबुरामजी।
कर्जा असुलीमा केही समस्या देखिएका विषयहरू पनि अहिले बाहिर चर्चामा रहेका छन्। खास गरी अब कर्जा प्रवाह भइसकेपछि अथवा भनौं कर्जा असुली गर्न केही समस्या भएको भनेर वाणिज्य बैंकहरूले पनि त्यो कुरालाई उजागर गरिरहेका छन्। यो समस्यालाई समाधान गर्न कसरी सकिन्छ? अब खराब कर्जाको जुन स्थिति रहेको छ अब यसलाई पनि सुधार गर्नुपर्ने अवस्था रहेको छ। समग्रतामा खराब कर्जा र कर्जा असुलीमा देखिएको समस्यालाई मौद्रिक नीतिले अब आगामी आगामी दिनमा कसरी सम्बोधन गर्छ र बैंक तथा वित्तीय संस्था आफै पनि सजग रहनुपर्ने अवस्था हुन्छ होला, यसलाई कसरी हेर्न सकिएला?
हामीले यसपालि मौद्रिक नीतिमा पनि के भनेका छौँ, तपाईँले अघि जोड्नुभएको जस्तै भने मैले गरेको कर्जा सम्बन्धी निर्णयमा म चाहिँ बढी जिम्मेवार हुनुपर्छ भन्ने हिसाबले ब्याङ्क तथा वित्तीय संस्थालाई थप जिम्मेवार बनाउन आवश्यक छ भन्ने पनि हामीले 70 नम्बरको बुदामा पनि उल्लेख गरेका छौँ होइन। एकातिर त्यो रह्यो, अर्कोतिर भने हामीले एउटा पूर्वाधार पनि निर्माण गर्नुपर्ने र केही यसरी गैर भनौँ न यो निष्क्रिय कर्जाको हिसाबले त्यो सम्पत्ति क्रिय भइरहेको छ भने त्यसको व्यवस्थापनको लागि एसेट म्यानेजमेन्ट कम्पनी सम्पत्ति व्यवस्थापन कम्पनीको पनि हामीले कुरा गर्यौँ, त्यसको कानुनी पूर्वाधार अहिले तयार भइरहेकै छ। सँगसँगै यो यो खालको चापलाई अलिअलि लङ टर्ममा लामो समयसम्म प्रभाव पर्ने हिसाबले ब्याङ्क तथा वित्तीय संस्थाले गर्ने कर्जाको वर्गीकरण र सँगसँगै त्यसमा हुने कर्जा नोक्सानी व्यवस्थाको पनि हामी पुनरावलोकन गर्छौँ भनेका छौँ। यसरी हेर्दाखेरि निष्क्रिय कर्जाको एसेट क्वालिटी रिभ्यू अलि वृहत स्तरमा पनि हामी गर्छौँ, भूसम्पत्ति गुणस्तरको पुनरावलोकन पनि गर्छौँ भनेका छौँ र यो टोटालिटीमा अब भनौँ न सम्पत्तिको गुणस्तर केही हिसाबले चाप परिरहेकै छ, कालो सूचीमा बढिरहेकै छ भन्ने हिसाबले केही क्षेत्रमा हामीले रिस्ट्रक्चरिङ सिडलिङ अस्ति हामीले देशको अलि अगाडि निस्केको मौद्रिक नीतिको समीक्षामा पनि भनेका छौँ, त्यहाँ हामीले 2 करोडसम्मको कर्जालाई पुनर्चालीकरण पुनर्करण गरेका छौँ, एक हिसाबले त्यताबाट सहजीकरण भएको छ भने यसपालि कर्जाको लागि त्यो कुरा आएको छ। तर जहाँ हामी चाप देख्छौँ त्यहाँ केही न केही हिसाबले पोलिसी इन्स्ट्रुमेन्टहरू हामी चलाइरहेकै हुन्छौँ, बिस्तारै सहजीकरण हुने हामी अनुमान गर्न सक्छौँ।
हामी विस्तारै कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। मैले अन्तमा यहाँलाई अहिले अब भुक्तानी प्रणालीलाई सबल बनाउन नेशनल पेमेन्ट सिस्टम डेभलपमेन्टको रणनीति समीक्षा गरी नयाँ रणनीति बनाउने कुरा पनि मौद्रिक नीति मार्फत घोषणा गरिएको छ अथवा भनौं मौद्रिक नीतिमा उल्लेख गरिएको छ। अहिले अब डिजिटल भुक्तानी प्रणाली पनि बढ़िरहेको सन्दर्भ छ, जोखिम र हामीले अप्नाउनु पर्ने सुरक्षालाई पनि उत्तिकै ख्याल गर्नुपर्ने अवस्था छ। यो जुन विषय उल्लेख गरिएको छ नेशनल पेमेन्ट सिस्टम डेभलपमेन्ट जुन स्ट्राटेजी छ यसको रणनीतिलाई समीक्षा गरेर अर्को रणनीति बनाउने विषय चाहिँ के हो?
यो यस्तो हो, हामीले भुक्तानी प्रणालीलाई आधुनिकरण गर्ने भनेर 2014 यो नेसनल पेमेन्ट सिस्टम डेभलपमेन्ट स्ट्राटेजी जारी गरेका थियौँ। यसले 9 पिल्लरहरूलाई रणनीतिक स्तम्भको रूपमा हेरेको थियो र त्यो त्यसको त्यो 2014 अहिले अब हामी झन्डै 11 त्यसबाट अगाडि बढिसकेका छौँ र त्यसले गर्दा हामीले त्यसका धेरै लक्ष्यहरू हासिल गरिसकेको अवस्था छ र त्यो कति कार्यान्वयनमा आयो, कति लक्ष्यहरू हासिल भयो त भन्ने हिसाबले हामी त्यसलाई समीक्षा गर्दै अब नयाँ रणनीति बनाउने बेला भयो, किन एक दशक त्यसले पार गरिसक्यो भन्ने हिसाबले अब हामी नयाँ रणनीति तर्जुमा गर्नेछौँ भुक्तानी प्रणालीलाई थप सुरक्षित सबल बनाउनको लागि र यो मार्फत वित्तीय पहुँच पनि पुर्याउनु पर्ने र अर्को चाहिँ अघि यहाँले आइडेन्टिफाई गर्नुभएको चाहिँ जोखिमलाई पनि न्यूनीकरण गर्नुपर्ने अवस्थाहरू छ, किन अहिले धेरै यो साइबर जोखिमहरू हामी यो क्षेत्रमा देखिरहेका छौँ, जति डिजिटल हुन हामी खोजिरहेका छौँ त्यति नै अर्कोतर्फबाट जोखिमको सम्भावना पनि बढ्दो रहेछ र त्यसले गर्दा सुरक्षित बनाउनको लागि रणनीति भन्यौँ र सँगसँगै हामीले अर्को उल्लेख गर्नुपर्ने अहिले मैले उल्लेख गर्न चाहेको विषय चाहिँ डिजिटल लेन्डिङ गाइडलाइन जुन विद्युतीय भुक्तानीसँगै हामीले गर्ने कारोबारहरू विद्युतीय माध्यमबाट हाम्रा कारोबारहरूबाट हुने हिसाबले अहिले हामीले व्यक्तिको लागि डिजिटल लेन्डिङ गाइडलाइन जारी गरेका थियौँ भने अब चाहिँ हामीले लघु साना तथा मझौला व्यवसायीलाई पनि विद्युतीय उनीहरूको विद्युतीय कारोबारहरू हेरेर कुनै सजिलो प्रकारले डिजिटल्ली नै
हुन्छ। हुन्छ, हाम्रो कार्यक्रमको समय सकिएको छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर सम्वादमा हामीले मौद्रिक नीतिबारे केन्द्रित भएर नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। नमस्कार।